आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाईं र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौं। प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। प्रिय श्रोता मित्र, प्रभु येशु ख्रिष्टको मधुर र सामर्थ्य नाममा तपाई सबैलाई मेरो जयमसी अनि नमस्कार। श्रोता, म आशा गर्दछु तपाई सबै आनन्दको सलै हुनुहुन्छ। म पनि प्रभुको अनुग्रहमा आनन्दको सलै छु। श्रोता, तपाईहरूले पठाउनु भएका पत्रहरू नियमित रूपमा प्राप्त गरिरहेको छु। धेरै धेरै खुशी लाग्दछ जब तपाईहरूबाट पत्र प्राप्त हुन्छ, अनि यो एक किसिमले मेरो लागि खुशी र उत्साहको स्रोत हो। अनि याद गर्नुहोस्, हामीले तपाईहरूको निम्ति विशेष गरेर जसले प्रार्थनाका विषयहरू पठाउनु भएको छ, प्रार्थनामा हामीले उठाइरहेका छौं, अनि हामी विश्वास गर्दछौ कि प्रभुले हाम्रो प्रार्थना सुन्नुहुन्छ। श्रोता, आज हामी पवित्र धर्मशास्त्र बाइबलको अध्ययन लेवीको पुस्तकबाट अध्ययन गर्नेछौ, अनि यो 27 अध्यायबाट। अनि आज लेवीबाटको हाम्रो अध्ययन अन्तिम हो। म आशा गर्दछु कि तपाई सबैले प्रशस्त रूपमा यस पुस्तकको अध्ययनबाट आशिष पाउनुभयो। अनि अर्को दिनदेखि हामी नयाँ नियमको पुस्तकबाट आरम्भ गर्नेछौ। आउनुहोस्, हामी लेवी 27 अध्याय 1-4 पद हेर्दै अगाडि बढौं। यहाँ यस प्रकार लेखिएको छ, परमप्रभुले मोसालाई भन्नुभयो, इस्रायलीहरूलाई भन, कुनै मानिसको भाकल गर्दा मान्छेको भाकल परमप्रभुलाई चढाए भने तिमीहरूको मूल्यांकन अनुसार 20-60 वर्षसम्मको पुरूषलाई पवित्र स्थानका सेकेल बमोजिम चाँदीका 50 सेकेल तोकिदिनु, अनि स्त्रीलाई चाहिँ चाँदीको 30 सेकेल तोकिदिनु। जब कुनै व्यक्ति परमेश्वर कहाँ भाकलद्वारा समर्पित गरिएका हुन्थे, यसको मतलब यो होइन कि त्यस व्यक्ति विशेषले पवित्र स्थानमा सेवा गर्नै पर्छ। त्यो चाहिँ लेवीहरूको लागि खास सेवा थियो। छुटकाराको वा उद्धारको दाम त्यस व्यक्तिको लागि तिर्नु पर्दथ्यो जुनले तिनलाई त्यो सेवाबाट मुक्त गर्दथ्यो। 20-60 वर्षसम्मको पुरूष चाहिँ ठूलो महत्वका थिए। यो चाहिँ तिनले गर्न सक्ने कामको परिणामको कारणले यस उमेर बीचको व्यक्तिको ठूलो महत्व भएको देखिन्छ, र 50 सेकेल चाहिँ तोकिएको छ। श्रमिक महत्वमा स्त्रीहरूको स्थान कम आउँदछ, तर महत्वपूर्ण विशेषता यो हो कि स्त्री परमेश्वर कहाँ समर्पित हुन सक्थे। हन्नाले सानो बच्चा सामुएललाई आफ्नो भाकलको पूरा गर्न परमेश्वरलाई धन्यवादको भेटीको रूपमा मन्दिरमा ल्याइन्। तिनले भनिन्, प्रभु, मैले तपाईलाई भनेकी थिएँ कि यदि तपाई मलाई छोरा दिनुहुन्छ भने म त्यसलाई तपाई कहाँ दिनेछु। तिनी अहिले यहाँ छन्। तिनले आफ्नो भाकल पूरा गरिन्। के तपाई कहिले परमेश्वर कहाँ आउनु भएर आफैलाई पेश गर्नुभएको छ, आफैलाई अर्पण गर्नुभएको छ? के तपाईले आफ्नो बच्चालाई परमेश्वर कहाँ पेश गर्नुभएको छ? के तपाईले आफ्नो धन उहाँलाई पेश गर्नुभएको छ? उहाँले तपाईलाई त्यो गर्न आज्ञा दिनुभएको छैन, तर उहाँले यो भन्नुभएको छ कि तपाईले त्यो गर्न सक्नुहुन्छ। यदि तपाई त्यो गर्नुहुन्छ भने त्यसपछि यो तपाईले अति नै उत्तम काम गर्नुहुनेछ। 5-8 पद, 5-20 वर्षसम्मको पुरूषलाई चाँदीका 20 र स्त्रीलाई 10 सेकेल तोकिदिनु, महिना दिनदेखि 5 वर्षसम्मको केटालाई चाँदीका 5 र केटीलाई 3 सेकेल तोकिदिनु, 60 वर्ष भन्दा माथिको पुरूषलाई चाँदीका 15 र स्त्रीलाई 10 सेकेल तोकिदिनु। तोकेको मोल तिर्न नसक्ने कोही गरीब छ भने त्यसले उसलाई पुजारी कहाँ ल्याउनु, र पुजारीले नै भाकल गर्ने मानिसको औकात अनुसार उसको मोल ठहराउनु। हेर्नुहोस् त, महत्वहरूको नाप उमेरद्वारा निश्चय गरिएको छ, तय गरिएको छ। सामाजिक स्थिति धन वा आदर मर्यादाको आधारमा होइन, महत्व श्रमिकको क्षमतामा आधारित हुन्थ्यो। यो कुराको टिप्पण गर्नुहोस् कि कति अद्भुत तरिकाले परमेश्वरले गरीबहरूको लागि प्रबन्ध गरिदिनुभयो, जुनमा तिनीहरू यो स्वैच्छिक सेवामा संलग्न हुन सक्थे। मानिसले तिर्न सक्ने क्षमता अनुसार पुजारीले ककसले कति दिनुपर्ने हो त्यस दामको तय गर्थे। धनीले थुप्रै चढ़ाएको भन्दा विधवाले चढ़ाएको एक माइट स्वर्गीयमा धेरै महत्वको भएको थियो, किनकि तिनले जे जति आफूसँग थियो आफ्नो अभावबाट र अभावमा चढ़ाएकी थिइन्। र 9-10 पदमा भनेको छ, यदि परमप्रभुको निम्ति चढ़ाइने बलि ग्रहणयोग्य पशु छ भने बलिको पशु पवित्र हुन्छ, त्यसले असलको निम्ति कमसल पशु वा कमसलको निम्ति असल साट्नु हुँदैन। त्यसले पशुको सट्टा पशु नै साट्छ भने साटेका दुवै पशु पवित्र हुन्छन्। मलाई एकजना विश्वासीको कुराको याद आयो। तिनले मलाई आफ्नो घरमा बोलाएर सानो पाठो देखायो। तिनले मलाई भन्यो कि तिनले यो परमेश्वरलाई दिएका छन्। खास कुरा बताऊ, त्यो पाठो यस्तो देखिन्थ्यो कि बाँच्न कठिन छ, अनि मैले सन्देह गरे कि त्यही नै कारण तिनले यसलाई परमेश्वरलाई दिए। तर पछिबाट त्यो पाठो यति राम्रो र बलियो हुँदै आयो जस्तो कि अरूहरू थिएनन्। त्यसपछि त्यस व्यक्तिले मलाई भन्यो, हेर्नुहोस्, यो यति राम्रो पाठो भयो कि मैले सोचे यसलाई घरमा राख्दा उत्तम होला। मसँग घरमा अर्को पाठो छ र यसको सट्टामा त्यसलाई म परमप्रभुलाई दिन गइरहेको छु। तिनले त्यसलाई बेचे र पैसा चर्चलाई मण्डलीलाई दिए, अनि तिनले गरेको यो काममा तिनी अति नै धेरै निश्चिन्त भए। परमेश्वर भन्नुहुन्छ, पहिले भाकल गरेको कुरालाई फेरि नसाट। यदि तपाईँले परमेश्वरको लागि केही गर्न भाकल गर्नुभएको छ भने यो गरेरै छोड्नुहोस्। हननिया र सफिराको घटनाको याद गर्नुहोस्। तिनीहरूले भने कि तिनीहरूले आफूले बेचेका सम्पूर्ण जायजेथाको पैसा परमप्रभुलाई दिइरहेका थिए, तर तिनीहरूले आफूले भने जस्तै गरेनन्। तिनीहरूले परमेश्वरलाई सम्पूर्ण रकम वा दाम दिएनन्। पत्रुसले तिनीहरूलाई भने, जबकि त्यो तिनीहरूको थियो, तिनीहरूले बिल्कुलै जे गर्न मन लाग्छ त्यो गर्न स्वतन्त्र थिए। यो स्वैच्छिक भेटी थियो, तर तिनीहरूले यसबाट आफ्नो निम्ति छिपाए वा केही झिके। फलस्वरूप त्यो दयनीय घटना घट्यो। मित्र, जुन कुराको बारेमा हामी कुरा गरिरहेका छौं यो आज पनि सत्य छ। परमेश्वर आफ्नो भाकलहरूको गम्भीरपूर्वक लिनुहुन्छ। यदि तपाईँले परमेश्वरलाई केही चीजको प्रतिज्ञा गर्नुभएको छ र अझसम्म यसको पूरा गर्नुभएको छैन भने यो अझै उहाँको पुस्तकहरूमा छ। हामी यथार्थको परमेश्वरसँग व्यवहार गरिरहेका छौं। अनि 11-13 पदमा भनिएको छ, त्यो बलि नचढ़ाइने अशुद्ध पशु हो भने त्यसले त्यस पशुलाई पुजारीको सामुने ल्याओस्। असल भए पनि कमसल भए पनि पुजारीले त्यसको मोल तोकुन्, अनि पुजारीले जे दाम तोक्छन् त्यही बमोजिम हुनेछ। त्यस मानिसले मोल तिरेर पशुलाई छुटाउने हो भने तोकेको मोलमा अझै पाँचौं भाग थपेर दियोस्। अशुद्ध जनावर भाकलमा बन्दक धितो राख्न सकिन्थ्यो, तर यसलाई बलिदानको रूपमा चढ़ाउनु हुँदैनथ्यो। पुजारीले पशुको दाम वा मोल तोक्ने थिए, अनि त्यस व्यक्तिले छुटकाराको वा स्वतन्त्रताको दाम तिर्न सक्थ्यो। र अशुद्ध जनावर वा पशु चढ़ाउने कामको लागि जरिमानाको रूपमा 5 भाग मोल थपेर तिर्नु पर्दथ्यो। यसपछि हामी देख्छौ 14-15 पद, कसैले परमप्रभुलाई आफ्नो घर अर्पण गर्छ भने पुजारीले त्यो घर राम्रो कि नराम्रो छ सो हेरेर त्यसको मोल तोकिदिउन्। पुजारीले जति तोक्छन् त्यसको मोल त्यति नै होस्। तर अर्पण गर्नेले मोल तिरेर त्यो छुटाउने इच्छा गर्छ भने तोकेको मोलमा अझै 5 भाग थपेर त्यसले दियोस् र त्यो घर त्यही मानिसको हुनेछ। कुनै मानिसको घर उसको ठूलो भौतिक सम्पत्ति हो। तिनले यसलाई परमेश्वरको निम्ति प्रतिज्ञा वचन दिन सक्थे। मलाई लाग्छ विश्वासीको घर र विश्वासीहरूको बच्चाहरू परमेश्वर कहाँ समर्पित हुनैपर्छ। त्यो व्यक्ति निरन्तर आफ्नो घरमा रहन सक्थे र परमेश्वरलाई एक धनीको रूपमा भाड़ा वा किराय दिन आरम्भ गर्न सक्छन्। यदि तिनले आफ्नो भाड़ाको किराय तिर्न निरन्तर जारी राखेनन् भने तिनले 5 भाग थप्नु पर्दथ्यो जब तिनले यसलाई उक्साउँथे। फेरि यो पनि परमेश्वरको अधिपत्य वा अधिकारको पहिचान वा मान्यतामा एक प्रकारको जरिमाना थियो। यसपछि हामी 16-25 पदमा पढ्छौं, कसैले आफ्नो खेतको कुनै भाग परमप्रभुको निम्ति अर्पण गर्छ भने त्यसमा जाने बिउको अड्कल गरेर तिमीहरूले मोल तोक्नु। एक मुरीका 20 सेकेल चाँदीको दरले खेतमा कति मुरी जौको बिउ जान्छ त्यसले मोल तोकोस्। पुनर्स्थापनको वर्षदेखि त्यसले आफ्नो खेत अर्पण गर्ने हो भने त्यसको दाम तोकिए बमोजिम होस्। तर त्यसले आफ्नो जमिन पुनर्स्थापनको वर्षपछि अर्पण गर्ने हो भने पुनर्स्थापनको वर्ष आउनलाई कति बाँकी छ पुजारीले हिसाब गरून् र तोकेको मोल त्यसबाट घटाएर त्यसलाई दियोस्। त्यो खेत अर्पण गर्नेले नै मोल तिरेर लिने हो भने तोकेको मोलमा अझै पाँचौं भाग थपेर त्यसले दियोस् र त्यो त्यसकै हुनेछ। तर त्यसले त्यो जमिन मोल तिरेर छुटाउँदैन भने वा त्यसले अर्को मानिसलाई त्यो खेत बेचेको छ भने त्यसले दाम तिरेर त्यो कहिले पनि छुटाउन सक्ने छैन। त्यो खेत पुनर्स्थापनको वर्षमा छुट्दा अर्पण गरेको खेत चाहिँ त्यो परमप्रभुको निम्ति पवित्र हुनेछ र त्यसको अधिकार पुजारीको हुनेछ। यदि कुनै मानिसले हकले पाएको होइन तर किनेको खेत परमप्रभुलाई अर्पण गर्छ भने पुजारीले पुनर्स्थापनका वर्षको हिसाब गरेर त्यसको जति मोल तोक्छन् त्यसले परमप्रभुको निम्ति पवित्र ठानेर त्यसै दिन दियोस्। पुनर्स्थापनको वर्षमा त्यो खेत जसबाट किनेको हो अर्थात जसको अधिकारमा त्यो खेत थियो त्यसलाई नै फिर्ता गरियोस्। तोकिने मोल सबै पवित्र स्थानका चाँदीका सेकेल बमोजिम होस्। 20 गेडाको 1 सेकेल हो। अमित्र, यो निश्चय नै जटिल प्रणाली वा विधि छ। यद्यपि जमीन परमेश्वरको भए तापनि जमीनलाई परमेश्वर कहाँ समर्पित गर्नुपर्दथ्यो। जमीनलाई यसको उर्वरा वा उत्पादन क्षमताको आधारमा र जयन्तीको सालको सम्बन्धमा मूल्यांकन गरिन्थ्यो। त्यस समयमा सबै भूमि पहिलेको खास धनी कहाँ फर्कन्थ्यो। यदि कुनै व्यक्तिले उदारताको मनको भाव प्रकट गर्ने बहानामा जयन्ती वा उत्सवको सालको केही पहिले परमप्रभुलाई जमीनलाई समर्पण गरेमा यो चाहिँ खाली विवरणमा लिइएको लेखा थियो। वास्तवमा तिनी अति नै स्वार्थी व्यक्ति पनि हुन सक्थे। कसैले बन्धक लिएको अर्काको जमीनलाई परमेश्वर कहाँ समर्पित गर्न सक्दैनथे। परमेश्वरले मानिसको हृदय जान्नुहुन्छ अनि 26 र 27 पदमा भनिएको छ, पशुहरूले बियाएको पहिलो बच्चा साँढेको होस् वा भेडाको होस् ती अघिदेखि परमप्रभुकै हुन्, त्यसलाई चाहिँ अर्पण नगर्नु। यदि त्यो अशुद्ध पशुको हो भने तोकेको मोलमा अझै पाँचौं भाग थपेर त्यो छुटाओस्, तर मोल तिरेर छुटाउने होइन भने तोकेको मोलमा त्यो बेचियोस्। दुवै मानिस र पशुको पहिलो जन्मेको बच्चा परमेश्वरले पहिले नै दावी गर्नुभएको थियो र भाकलमा परमप्रभुलाई अर्पण गर्न सकिँदैनथ्यो। परमेश्वरले जोड़ दिनुभयो कि उहाँको अधिकारहरू पालन गरेको। पद 28 र 29 भनिएको छ, तर परमप्रभुको निम्ति अर्पण गरेको मानिस पशु वा आफ्नो जग्गा जमिन बिक्री गर्न सकिँदैन र छुटाउन पनि सकिँदैन। अर्पण गरिएको हरेक कुरो परमप्रभुको निम्ति अति पवित्र हो। मानिसहरूमध्ये जो नाशको निम्ति अर्पण गरिएको छ त्यसलाई मोल तिरेर नछुटाओस्, त्यसलाई मार्नै पर्छ। परमेश्वरलाई भाकलमा भाकल गर्न नसकिने दोस्रो वर्गको चीजहरू ती थिए जुन पहिले नै भाकलमा परमेश्वरलाई प्रतिज्ञाको वचन दिइसकेको हुन्थ्यो। यहोशु 6 अध्यायमा हामी सिक्छौं कि यरिहो नष्टको लागि परमेश्वर कहाँ समर्पण गरिएको थियो, किनभने आकानले त्यो कुरा छिपाए जुन परमेश्वरले तिनीहरूलाई बिल्कुलै नष्ट गरोस् भनी भन्नुभएको थियो। त्यसकारण आकान नष्ट भए। यो कुरा हामी यहोशु 6 र 7 अध्यायमा पढ्छौ अनि 30 देखि 33 पदमा भनिएको छ, रूखहरूका फल वा जमीनका बिउको होस् भूमिका उब्जनीको दशांश परमप्रभुकै हो र ती परमप्रभुको निम्ति पवित्र हुन्। कसैले आफ्नो दशांश मोल तिरेर छुटाउँछ भने त्यसमा पाँचौं भाग थपेर त्यसले दियोस्। गन्ती गर्ने लौरोको मुनि छिरेर जाने पशुमा गाई बस्तु वा भेडा बाख्रा जे होस् दशांश चाहिँ परमप्रभुको निम्ति पवित्र हुनेछ। असल वा कमसल पशु त्यसले नछुटाओस् र नसाटोस्। साट्ने नै हो भने साटेको दुवै पशु पवित्र हुनेछन् र मोल तिरेर तिनीहरूको छुटकारा हुन सक्ने छैन। यो दशांश तेस्रो कुरा थियो जुन पहिले नै परमेश्वरको थियो र भाकलमा प्रतिज्ञाको वचन दिन सकिँदैनथ्यो। अनि 34 पदमा भनिएको छ, परमप्रभुले इसरायलीहरूका निम्ति सिनै पर्वतमा मोसालाई दिनुभएका आज्ञाहरू यी नै हुन्। यस पदले लेवीको पुस्तकको अन्त गर्दछ र यसको सार बताउँदछ। यसले यो कुराको पनि प्रकट गर्दछ कि अध्याय 27 थपेको कुरा होइन तर व्यवस्था मुनि मानिसको लागि परमेश्वरको सोचाइको पार्सल वा भाग हो। विश्वासीहरू यी दिनहरूमा परमेश्वरको अनुग्रहको लागि धन्यवादी हुन सक्छन् अनि धन्यवादी हुनुपर्दछ। तितस दुई अध्याय एघारदेखि चौध पदले भन्छ, किनभने परमेश्वरको मुक्ति दिने अनुग्रह सबै मानिसहरूलाई प्रकट भएको छ, यस मनसायले कि नास्तिकपना र संसारको घृणालाई इन्कार गरेर हामीले यस वर्तमान युगमा आत्मस्वयम धार्मिक र भक्तिको जीवनमा रहनु पर्दछ भन्ने हामीलाई शिक्षा दिँदै र त्यस उज्जवल आशा र हाम्रा महान परमेश्वर र उद्धारकर्ता येशु ख्रिष्टको महिमा हेर्दै जसले हामीलाई हाम्रा सब अधर्मबाट उद्धार गर्नलाई र उहाँको निम्ति सुकर्ममा जोसिलो भएका उहाँकै आफ्ना एक खास पवित्र जाति तुल्याउनलाई हाम्रो निम्ति आफैलाई अर्पण गर्नुभयो। मित्र, के तपाईलाई यो वास्तविकता थाहा छ? हामी सधैं प्रभुप्रति धन्यवादी हुन सक्छौं। यो महान महिमित अनुग्रह र कृपाको अवसर र आशाको लागि। मित्र, आज लेबीबाटको हाम्रो वचन अध्ययन अन्तिम हो। म आशा गर्दछु तपाई सबैले यस वचन अध्ययनद्वारा, यस पुस्तकको वचन अध्ययनद्वारा धेरै धेरै आत्मिक कुराहरू सिक्नुभयो र आत्मिक रूपमा आशिषित हुनुभयो। अर्को दिनदेखि हामी नयाँ नियमबाट लुका सुसमाचारको पुस्तकबाट देख्नेछौ। प्रार्थना सहित यस पुस्तकको अध्ययनमा भाग लिनुहोला। अनि तपाईलाई यो पुस्तकको अध्ययनको सम्बन्धमा कुनै प्रश्नहरू या कुनै सुझावहरू छ भने हामीलाई पठाउन सक्नुहुन्छ। अनि आफ्ना मित्रहरूलाई, आफ्ना परिवारहरूलाई पनि नियमित रूपमा सुन्नको लागि उत्साह दिनुहोला। हामी उहाँहरूको सुझाव अनि उहाँहरूको प्रतिक्रियाको पनि स्वागत गर्दछौ। प्रभुले तपाई सबैलाई धेरै धेरै आशिष दिनुभएको होस्।
Thank you. प्रिय श्रोता, अहिले भर्खरै तपाईले टीडब्ल्यूआर नेपालद्वारा संचालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारिणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनुहुन्छ भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, इपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुनौला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, इपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ: 98475369847035679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।